जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ प्रत्येक बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ यसको पुनः प्रसारण तपाईँ शनिबार र मध्याह 12:15 बजे सुन्न सक्नुहुन्छ त्यसै गरी इन्टरनेट अनलाइनका माध्यमबाट www.shuklagandakiefm.com लगन गरेर पनि तपाईँ हामीलाई विश्वभर सुन्न सक्नुहुन्छ कार्यक्रम आमाका कथा छोरीका सपना आमा र छोरीसँग सम्बन्धित कार्यक्रम हो यस कार्यक्रममा हामी विशेष गरेर आमा र छोरीसँग नै छलफल गर्ने गर्छौँ आमाहरूका अनुभव सुन्ने अनि छोरीहरूका सपनाका सम्बन्धमा छलफल गरिने कार्यक्रम हो कार्यक्रम आमाका कथा छोरीका सपना यस कार्यक्रम मार्फत हामी विशेष गरेर वर्षौँदेखि सामाजिक सांस्कृतिक आर्थिक रूपमा पछाडि ठानिँदै आइएका महिलाहरूको विगतको अवस्था कस्तो थियो अहिले चाहिँ महिलाको स्थिति के छ र पूर्ण लैङ्गिक समानताका लागि अझै पनि महिलाहरूको अवस्थामा आउनुपर्ने परिवर्तनहरू चाहिँ के हुन् त के हुन जरुरी छ कार्यक्रममा हामी यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्छौँ विशेष गरी छोरीका रूपमा प्राप्त भएको जीवनलाई सार्थक तुल्याउन आफू महिला भएकोमा गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा पनि मसँग एक जोडी आमा छोरी हुनुहुन्छ जनप्रतिनिधि तथा कृषि प्रशिक्षक सरस्वती गौतम र उहाँकी छोरी प्रतिमा गौतम आजको कार्यक्रममा छलफलका लागि हुनुहुन्छ सरस्वती गौतम जो जिल्ला समन्वय समिति तनहुँकी सदस्य हुनुहुन्छ शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 8 वडा सदस्य हुनुहुन्छ आइपिएम प्रशिक्षक तथा सहजकर्ता अर्थात् प्लान डाक्टर हुनुहुन्छ विभिन्न सामाजिक सङ्घ संस्थामा पनि उहाँले प्रतिनिधित्व गर्नुहुन्छ सँगसँगै उहाँकी छोरी जो पोखरा विश्वविद्यालयमा ब्याचलर 4th ईयरमा पढ्दै हुनुहुन्छ प्रतिमा गौतम उहाँहरू दुवैजनालाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ यहाँहरूलाई कार्यक्रममा
धन्यवाद
हुन्छ यहाँहरूलाई धेरै स्वागत छ दिदी हजुरबाट मलाई कुराकानीको सुरुवात गर्न मन लाग्यो
हजुर हुन्छ
कृषि क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ आफैले पनि कृषि गर्नुभएको छ त्यो मात्रै नभएर कृषकहरूलाई सिकाउने एउटा प्रशिक्षक सहजकर्ता प्लान डाक्टर भनेर पनि चिनिनु भएको छ त्यो सँगसँगै तपाईँ जनप्रतिनिधि पनि हुनुहुन्छ जिल्ला समन्वय समिति प्रतिनिधित्व गर्नुहुन्छ सँगसँगै आफ्नो वडा त सधैँ छ यी सबै कामहरू फेरि घरको व्यस्तता पनि उस्तै होला यी सबै कुराहरूलाई व्यवस्थापन कसरी गरिरहनु भएको छ तपाईँको अलिकति दैनिकी हामी सुनौ न
धन्यवाद अस्मिताजी दैनिक भन्ने कुरा महिलाहरूलाई अगाडि निस्केर हिँड्नु नै महिलाहरूमा एउटा आफैमा आत्मबल हुनुपर्छ मैले त्यो काम म गर्छु भनेर जब आत्मैबाट गर्न सकिँदैन आत्मैले भन्दैन त्यो पछाडि अरूले गर भनेर कहिल्यै पनि भन्न सकिँदैन त्यसलाई म अब यो गर्दैछु भनेर आफ्नै चाहना अनुसार काम गर्न सकियो भने समयले परिवारले साथ दियो भनेदेखि गर्न नसकिने कुरा केही पनि रहेनछ र अरूलाई पनि कतिपय महिलाहरूको आफ्नो चाहना हुँदा हुँदै नै घर परिवारबाट नै अलिकति बन्देज लगाएको अवस्था नै छ तर घर परिवार र आफ्नो आत्मले गर्छु आफ्नो चाहनाले गर्छु भनेर अगाडि बढ्यो भने कहीँ पनि कुनै कुराले नै छेक्न सक्दैन मेरो अनुभवमा
हजुर प्रतिमातिर म आएँ है त कस्तो चल्दैछ हजुरको पढाइ चाहिँ
मेरो ठिकै राम्रै छ अहिलेसम्म
कुन विषय लिएर पढ्दै हुनुहुन्छ
म अहिले बिबिए बिए
हामी चाहिँ यस कार्यक्रम मार्फत छोरीहरूको सपनासँग पनि बढी केन्द्रित हुन्छौँ होइन तपाईँको भविष्यको लक्ष्य के छ त्यो लक्ष्यलाई पुरा गर्न अहिले चाहिँ कसरी प्रयास गरिरहनु भएको छ त्यो विषयमा हामी छलफल गर्दै जाँदा कुराकानी गरौँला एकैछिन आमाको चाहिँ तपाईँ केही उमेरको हुँदाको त्यो बेलाको समाजको स्थिति उहाँले कसरी हुर्कनुभयो कसरी पढ्नुभयो होइन त्यतिखेर बाल्यकालको अलिकति स्मरण गराउन दिदी
मेरो जन्म ठाउँमा जन्मेको कास्की साबिक भरत पोखरी वार्ड नम्बर 7 अहिले लेखनाथ 33 भरत पोखरीमा जन्मेको डाँडा गाउँमा मेरो शिक्षा चाहिँ शान्ति उदय माविबाट सुरु गरेको एससी मैले शान्ति उदयबाटै दिएँ पछाडि बिहा भयो बिहा भए पछाडि मैले आएर आफ्नो चाहिँ बिस्तार समाजमा खुट्टा टेक्दै अहिलेसम्म यो ठाउँमा आइसकेको छु
हजुर तपाईँहरूको विद्यालय पढ्ने उमेरमा चाहिँ समाज जस्तो थियो अहिले सायद त्योभन्दा अलिकति परिवर्तन त पक्कै भयो होला होइन त्यतिखेर चाहिँ कस्तो थियो समाजमा छोरा र छोरी बिच गरिने लैङ्गिक विभेदका कुराहरूमा त्यतिखेरको समाजको चित्रण अलिकति गरिदिनुहोस् न कस्तो थियो त्यति बेला महिलाहरूको स्थिति समाजमा
त्यो बेलादेखि अहिले त धेरै नै फरक भइराखेको छ यदि त्यो बेलामा हामी पनि अहिले जस्तो अलिकति बुझ्ने थियौँ भने स्कुल पढ्दा नै हामी केटाकेटी भएर छुट्टिन्थेनौँ होला होइन गलतलाई गलत र गलतै हो भनेर असललाई असलै हो भनेर चाहिँ महिलाहरू छुट्याउन सक्नु भएको छ अनि त्यसमा मलाई एउटा पक्ष चाहिँ राम्रो लाग्छ पहिला चाहिँ जेठाजुलाई देख्यो भने महिलाले चाहिँ टाउको ढाक्ने अनि ससुराहरू भएको ठाउँमा जाने आफ्ना कुराहरू आत्मले नखुल्ने नाचगानका कुराहरू पनि त पछाडि नै थिए होइन त्यो बेलामा तर अहिले त्यस्तो छैन उहाँहरूले चाहिँ ल तिमी यो गर ऊ गर भनेर घर परिवारले पनि त सासु ससुरा देवर होइन देउरानी जेठानी परिवारमा आत्मीयता साथ बस्नुपर्ने रहेछ भन्ने त्यो धेरै परिवर्तन भएको चाहिँ म आफूले महसुस गर्छु भएको छ
हजुर त्यतिखेर पढ्न लेख्न पाउने अवसरका कुराहरूमा होइन अनि अब घरभित्र गरिने कामहरूको बाँडफाँडको सन्दर्भमा पनि छोरा र छोरी बिच विभेद थियो कि थिएन तपाईँले चाहिँ त्यो भोग्नु पर्यो कि परेन
हामीले खाना खाएर भाँडा धुनु पर्ने भाइले धुनु नपर्ने अनि पछि मैले भन्थेँ भाइ र मसँग स्कुल जानु भएपछि त हामी दुवैजनाले धुनुपर्छ अनि म पनि भोलि बिस्तारै ठुलो भएँ भने त केटा मान्छे जस्तो काम गर्दिनँ मैले त म समानै काम गर्नुपर्छ भने जस्तो लाग्थ्यो र अनि अहिले पनि मलाई कता कता आफूबाटै कुरा परिवर्तन जे कुरा नै परिवर्तन गर्नु छ भने आफैबाट गर्नुपर्छ र अनि मैले भाइहरूले नि मलाई त्यसरी नै सहयोग गरेँ होइन मैले भाइहरूलाई चाहिँ तिमी छोरा हो तिमीले यो नगर तिमी भाइ हौ तिमीले यो नगर मैले त्यो बेलामा पनि भनिनँ अहिले पनि मैले चाहिँ त्यो भने छैन मैले त्यो भनेको भएर नि अहिले भाइहरूले चाहिँ सबै काम आफूहरू गर्नलाई नै यो चाहिँ केटी महिलाले गर्ने यो चाहिँ पुरुषले गर्ने हो भन्ने चाहिँ अलिकति कम भएको छ त्यसैमा नै मलाई खुसी लाग्छ
हजुर प्रतिमा जस्तो हामीले आमाको कुराहरू सुन्यौँ होइन त्यतिखेर पारिवारिक रूपमा महिलाहरूलाई चाहिँ अलिक कामको बढी बोझ थियो भने सामाजिक रूपमा चाहिँ सक्रियता कम थियो अहिले चाहिँ महिलाहरूको विशेष गरी तपाईँका उमेरका किशोरीहरूको भनौँ अवस्था कस्तो छ जस्तो लाग्छ
मलाई लाग्छ मम्मीहरूको पालामा भन्दा चाहिँ नि हाम्रोमा चाहिँ त्यस्तो विभेदहरू चाहिँ छैन होला जस्तो लाग्छ हाम्रो कलेजमा चाहिँ नि अब केटा भन्दा नि हामी केटीहरू धेरै कि हायर एजुकेसनको लागि बढी गएर हामी बरु केटाहरू चाहिँ नि पुरुषहरू चाहिँ विदेश जानुभएछ हामी केटीहरूलाई चाहिँ के सबैले सपोर्ट गरेर उस गर्नुभएछ जस्तो लाग्छ
हजुर
मम्मीहरूले त हायर एजुकेसन गर्नुभन्दा पहिला नै के बिहा गर्ने त्यस्तो हुन्थ्यो हाम्रो पालामा चाहिँ अलि म पढ्छु उस गर्छु भन्यो भने चाहिँ रोक्नुहुन्न पहिला मम्मीहरूलाई छ जस्तो आफू हुर्केको वातावरणमा चाहिँ नि मलाई छुट्टै छ हामीलाई केटी भएर नि महिला भएर जन्मिनु नि मलाई प्रब्लम छ जस्तो चाहिँ लाग्दैन
आफू छोरी भएर जन्मिएको प्रति गर्व गर्नु
हजुर
सबै सम्बन्धहरूका आफ्नै किसिमका महत्त्व छन् तर पनि आमा र छोरी बिचको सम्बन्ध अझै सबैभन्दा नजिकको सम्बन्ध सबैभन्दा प्रिय सम्बन्ध हो जस्तो मलाई लाग्छ आमा र छोरी बिच हुने कुराकानीहरू मतलब एकअर्काका भावनाहरू एकअर्काका समस्याहरू एकअर्काका चाहनाहरू एकअर्काका आवश्यकताहरू जस्ता विषयलाई लिएर चाहिँ एकअर्कामा कतिको छलफल गर्ने गर्नुहुन्छ
गर्छु किनभने हामी त्यो बेलामा भनौँ न आजभन्दा झन्डै 35 वर्ष अगाडि मैले आमासँग गर्ने कुराहरू र अहिले नै नानीले छोरीले मसँग गर्ने कुरा त धेरै फरक हुँदो रहेछ होइन। यदि त्यो बेलामा मलाई पनि यस्तै चेतना हुन्थ्यो भने, मेरो आमालाई नै हुन्थ्यो भने, हामी पनि यसरी साटासाट गर्थ्यौँ होइन। छोरी नै साथी हुने रहेछ, आमा नै साथी हुने रहेछ भन्ने महसुस त्यो बेलामा भएन। तर अहिले मलाई लाग्छ छोरी जन्माउनु नै ठुलो आफूलाई भाग्यमानी ठाने, आफू कहीँ गयो भने नि छोरी साथी हुने, अनि आफ्नो कुराहरू चाहिँ सहज रूपमा चाहिँ नानी आज यस्तो भयो भन्न सक्ने, अनि मैले उसलाई भने भने अनि उनले नि मलाई मम्मी आज मलाई यस्तो भयो यस्तो गरौँ भनेर चाहिँ हिँड्नलाई छोरी साथी हुने रहेछ। मैले अरूलाई नै के भन्छु भने, जसले मैले दुईवटा छोरी भयो मेरो छोरा जन्मिएन भनेर भन्नुहुन्छ नि, सन्तान त सबै दुईवटा आँखाकै नानी हुन्, केही फरक छैन, तर छोरी छोरी भए पनि साथी रहेछन्, आमा बुवाका एकदमै नजिकका साथी छोरीले नै गर्न सक्छन्। पहिला छोरा चाहिन्छ भनेर जुन हामीले चाहिँ मानसपटलमा लिएका थियौँ नि, ती कुरालाई चाहिँ अहिले एकदमै चिर्न सकिएको छ। र मेरो बारेमा भन्नुपर्दा, मलाई छोरी चाहिँ पहिला जन्मेकोमा मलाई साथी छ, साथी भए मैले हरेक कुरा सेयर गर्छु, नानी आज मैले यस्तो गरेँ होइन। अब नानीले नै अनि मैले आफूले भनिरहने भएपछि छोरीलाई, छोरीले नि मम्मी आज मलाई यस्तो भयो भनेर खुलेर भन्न सक्ने अवस्था आउँदो रहेछ। आमा र छोरीमा झन् बढी आफ्ना आत्मीयताहरू खोल्न सजिलो हुँदो रहेछ जस्तो लाग्छ। सबैमा त्यही नै सन्देश पनि दिन चाहन्छु।
छोरीलाई के समस्याहरू आउन सक्छन् त्यो आमाले पहिल्यै थाहा पाइसकेको हुन्छ, किनकि त्यो आफूले पनि भोगेको हुन्छ होइन। जस्तै महिनावारी हाम्रो अनिवार्य शर्त हो महिलाहरूको लागि होइन। महिनावारी अलिकति पहिला समस्याका रूपमा पनि थियो, अहिले त्यो बिस्तारै चाहिँ महिनावारी हाम्रो एउटा अनिवार्य कुरा हो, यो स्वास्थ्यसँग सम्बन्धित छ भनेर हामी बुझ्दै पनि आइरहेका छौँ।
पहिला पटक म मेन्स हुँदाखेरि चाहिँ जस्तो मलाई अड फिल भयो नि, मैले भन्न सकिनँ, मैले खुलेर भन्न सकिनँ, बिस्तारै साथीमा मार्फत नै आफ्नो बा आमालाई भन्न सकियो भने होइन। त्यो बेलाको मेरो पालामा त्यस्तो भयो भने छोरीको पालामा छोरीले चाहिँ म यस्तो भयो भनेर भन्न सक्ने क्षमता निकालिन्, अनि त्यस पछाडि हामीलाई चाहिँ पहिलो त्यो मिन्स हुने बेलामा घाम देख्न हुन्न भनेर हामी पनि त्यो बेलाका पऱ्यौँ होइन। आजभन्दा 35-40 वर्ष अगाडि त्यो समय र अहिलेको समयमा, अनि पछाडि चाहिँ यो भनेको यस्तो रहेछ, मैले यो गरेँ तिमीले यही गर्नुपर्छ भनेर मैले भन्दा नि भनिनँ। मेरो सोच त्यही बेलामा चाहिँ छोरी भएर सबै कुरा बोझ चाहिँ छोरीको माथि थुप्राउनु हुँदो रहेन छ। छोराले भाँडा नमाझ्दा हुन्छ भने छोरीले नै नमाझ्दा हुन्छ, यदि छोरीले मान्नुपर्छ भने छोराले नै मान्नुपर्छ। महिलाले छोरा छोरी जन्माउनलाई त छोरालाई एउटा तरिकाबाट र छोरीलाई अर्को तरिकाबाट जन्म दिएको त मैले त देखिनँ त, थाहा पाइनँ त होइन। हामीलाई कि दुई फरक तरिकाबाट जन्माएर हामीले दुःख पाएको कि भन्ने सोच हुन्थ्यो, तर त्यो त रहेनछ नि त, आफूलाई पर्यो। त्यही भएर त्यो बेलामा पनि यो हुने प्रक्रिया हो, भइरहेछ, तर यसलाई त्यो बेलामा कसरी सुरक्षित हुने, छोइयो भन्दा नि तिमी कसरी सेफ हुने, आफै जान भनेर चाहिँ हामीले भन्नु पर्यो।
प्रतिमा, तपाईँले चाहिँ पहिलोपटक महिनावारी हुँदा आमाबाट परिवारबाट कतिको संरक्षण कतिको सहयोग पाउनुभयो?
मलाई मम्मीले चाहिँ पहिल्यै यस्तो हुन्छ भनेर चाहिँ भन्नुहुन्थ्यो, सेयरहरू गर्नुहुन्थ्यो, अनि गरेको हुँदा चाहिँ नि अब जब म पिरियड भयो त्यहाँ पछि मम्मी मलाई यस्तो भयो भनेर मम्मीलाई भने, अनि केही नै हुन्न त्यस्तो भन्ने सपोर्ट गर्नुभयो। अब अनि पछि पछि नि अब अहिले पनि केही हुने होइन, यस्तो स्ट्रिक्टली बार्न पर्दैन घर।
दिदी, अब अलिकति हाम्रो कामतिर आउँ है।
हुन्छ।
जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्नुहुन्छ, साथसाथै शुक्लागण्डकी नगरपालिका वडा नम्बर 8 वडा सदस्य हुनुहुन्छ। जनप्रतिनिधि भइसकेपछिको नयाँ अनुभव, जनताको प्रतिनिधि हुँदा के के जिम्मेवारीहरू थपिए, कसरी गरिरहनु भएको छ?
यो जनप्रतिनिधि भइरहँदा आफू एउटा जिम्मेवार व्यक्ति नै भयो होइन। जिम्मेवार भइसकेपछि सबैले आफ्ना साना समस्याहरूलाई पनि र ठुला समस्यालाई नै आत्तिर आइरहनु भएको हुन्छ। त्यो बेलामा उहाँहरूले चाहिँ भनेका कुराहरू आफूले सबै समाधान गर्न नसके नि उहाँहरूको कुरा सुनिदिएर यसरी यसो गर्दा हुन्छ है भने पनि उहाँहरूले चाहिँ सन्तुष्टि लिनुहुँदो रहेछ। र हामी जति नै जनप्रतिनिधि छौँ, आफूमा केन्द्रित नभई उहाँहरूको आफ्नो गुनासो के छ, उहाँले हामीलाई के भन्न खोजिरहनु भएको छ, ती कुरा चाहिँ टाइम लिएर नै खोदलेर नै हामीले चाहिँ सुन्दिए नै उहाँहरूलाई चाहिँ काम नगरे तापनि गरे बराबर हुँदो रहेछ। उहाँहरू भएर त हामीलाई जनप्रतिनिधि बनाउनु भएको, हामी त एउटा हो, पछाडि त धेरै हुनुहुन्छ नि त। भनेपछि उहाँहरूका हरेक कुरालाई चाहिँ लिनुपर्छ र उहाँहरूले हामीलाई यस्तो हो भनेर, अब जस्तो वडामा चाहिँ प्रतिनिधित्व लिने अधिकार भएको चाहिँ अध्यक्ष हुनुहुन्छ होइन, अध्यक्षसँग हामी सदस्यहरू भएर होइन कुरा लगिदिनु पर्यो यसाको यसो भनेर, अनि उहाँहरूले नै गरिदिनु भयो भने हाम्रो कुरा हुन्छ। जस्तो समन्वयमा गयो, समन्वयबाट गर्ने कुराहरू त एउटा प्रमुखले गर्ने कुराहरू, प्रमुखसँग गएर छलफल गरेर बाहिर ल्याएर, अनि यो कुराहरू यस्ता यहाँ यसरी यस्तो कुरा उठेको छ है भनेर हामीले जबसम्म दोहोरो कुरा गरिँदैन र सम्बन्धित निकायलाई, यदि म चाहिँ प्रमुख या वडाध्यक्ष हुन्थेँ भने मैले सिधै समस्या समाधान त्यति बेला नै गर्नु मिल्थ्यो, भनेपछि म सदस्यमा रहेछन् त मेरो ठाउँ अनुसार काम गर्नु पर्यो नि त, उहाँहरूका कुराहरूलाई बरु समेटेर यस्तो ठाउँमा यो गुनासो छ, गुनासो दिने मान्छे भन्ने मान्छे चाहे ठुलो पोस्टको होस् चाहे सानो पोस्टको होस् सबैलाई बराबर मानेर उहाँहरूका गुनासाहरू सुनिदिनु पर्छ र उहाँहरूको समस्यालाई समाधान गर्नुपर्छ। उहाँले आफ्नो व्यक्तिगतको लागि चाहिँ गुनासो पोख्नु भएको हो कि समग्र समाजलाई फाइदा हुने कुरा चाहिँ भन्नुभएको, त्यो चाहिँ
पहिचान
गरेर सम्बन्धित ठाउँमा आफ्नो कुरा चाहिँ राख्न चाहिँ पर्छ। मलाई चाहिँ जनप्रतिनिधि भइसकेपछि मैले यो गर्नुपर्छ भन्ने मलाई त्यो अनुभव राम्रोसँग थाहा छ।
अझै महिलाहरूको तर्फबाट पनि हजुरले प्रतिनिधित्व गर्नुहुन्छ होइन,
हजुर
अहिले चाहिँ स्थानीय रूपमा चाहिँ महिलाहरूको समस्या होइन, महिलाहरूका लागि गरिने कार्यक्रमहरू, महिलाहरूका लागि आउने योजनाहरू चाहिँ कस्ता कस्ता हुन्छन्, के को लागि चाहिँ हजुरहरूले पहल गर्नुहुन्छ?
यो महिलाहरूको बारेमा भन्नुपर्दा त कहाँबाट सुरु गरेर कहाँबाट अन्त्य गरौँ जस्तो लाग्छ। म महिला भएर नै सबै राम्रो छ म भन्दै भन्दिनँ, किन भन्दिनँ, पहिला महिलाहरूको बारेमा कार्यक्रमहरू धेरै आउँथे नगरबाट वडाबाट, अनि हामीले पनि वडामा धेरै, म जिल्ला समन्वयमा गएपछि पनि वडा नम्बर 8 हाम्रो 5 टिमले नै काम गर्छौँ होइन। अब सिलिङ आउँछ, सिलिङमा महिलाहरूको कार्यक्रम के राख्ने भन्दाखेरि त्यहाँ पनि एकदमै थोरैबाट गरिएको छ। अनि नगरमा हेर्ने हो भने नि नगरमा त अब त्यो हेर्दाखेरि या आवाज पुग्दैन या के गर्दैन, महिलाहरूको लागि भनेर विशेष कार्यक्रम राखिहाल्यो भने नि सबैलाई समेटेर नराखिएको हो कि, महिलाहरूलाई यो स्थानीय त आइसकेपछि हामी महिलाहरूका सम्बन्धी कार्यक्रम अगाडि ती पछाडि नै धकलिएका हुन् कि, पहिला त उद्घोष तालिमहरू होइन महिलाहरूलाई कसरी जनचेतनाका कामहरू त्यस्ताहरू आइरहेको थियो तालिमहरू, तर वडामा भन्दा नगरमा अलिक कमै हो कि जस्तो लाग्छ, पहिला भन्दा अहिले महिलाहरूको बारेमा अलिक कम सोचिएको हो कि सम्बन्धित ठाउँबाट जस्तो लाग्छ।
हजुरहरूको पहल चाहिँ आवश्यक छ,
एकदमै आवश्यक छ।
कृषक पनि हुनुहुन्छ, आफै खेतीपाती पनि गर्नुहुन्छ, कृषक प्रशिक्षक पनि हुनुहुन्छ, अहिले चाहिँ कृषिमा जनसहभागिता, महिलाहरूको सहभागिता कस्तो छ?
म पहिला नै 57 नै विशेष गरेर कृषिलाई नै महत्त्व दिइराख्ने मान्छे, कृषिलाई अगाडि बढाउनु पर्छ र त्यसमा पनि हामीले विषादी रहित तरकारी उत्पादन, बाली नालीहरू उत्पादन गर्नुपर्छ भन्ने अभियानमा लागेको एउटा सहजकर्ता भएर अहिले चाहिँ तनहुँ जिल्ला भरेर नेपाल भरि नै प्लान्ट डक्टरको ट्रेनिङ लिएर विभिन्न ठाउँमा सञ्चालन नै गर्दै आइराखेको। मलाई के लाग्छ भने कृषि आफूलाई हुन्छ व्यावसायिक रूपमा गरौँ, हुँदैन पनि गर्न सकिँदैन भने पनि किनेर चाहिँ खाने प्रयास चाहिँ नगरौँ। अब लगायो भने एउटा परिवारलाई, अब च्याउ खेती नै भन्यो भने 2-3 पोका च्याउ राख्यो भने आफ्नो परिवारलाई खान चाहिँ भइहाल्यो, 50-60 काउली भन्दा लगायो भने सिजन सिजनको लगायो भने पनि त परिवारलाई खान पुगिहाल्छ नि त, अलिकति धेरै भयो भने बेच्दा केही फरक पर्दैन। आफूले लगाएर अरूलाई हौसन समय छैन मैले लगाइनँ भन्नुभन्दा नि आफूलाई चाहिँ समय कसरी हुँदैन र जस्तो लाग्छ मलाई, एक दिन त हुँदैन, 2 त हुँदैन, समय आफूले मिलाउने, समय मिलाएपछि त्यो समय भएन मैले गर्न भ्याइनँ भन्ने हुँदैन। जस्तो अन्त नि समय चाहिँ 1-2 हप्ता अगाडि पछाडि भयो, अहिले भ्याइएन, मौसमले साथ दिएन भन्ने कुरा अलगै होला, तर मलाई समय भएन मलाई लाइन भन्ने कुरा चाहिँ त होइन होला जस्तो लाग्छ है।
विषादी रहित तरकारी सम्पादन गर्न यहाँहरूले सिकाउनुहुन्छ होइन, विषादी नहालिकन त तरकारी फल्दै फल्दैन, हुँदै हुँदैन, हाल्नै पर्छ भन्ने मानसिकता चाहिँ आम मानसिकता जस्तो भइसक्यो अहिले चाहिँ। त्यो चाहिँ खास के हो, कसरी गर्ने?
त्यो बारेमा मलाई के लाग्छ भने विषादी राख्नै पर्छ, विषादी नराखे हुँदैन भन्ने कुरामा चाहिँ म त्यतातिर जाँदै जाँदिनँ होइन। अब जस्तो अर्ग्यानिक हो, हामी अर्ग्यानिक उत्पादन गर्छौँ भनेर जसले अर्ग्यानिक नै गर्नुपर्छ भनेर भन्नुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने मैले अर्ग्यानिक कस्तो अर्ग्यानिक गर्ने त, यदि अर्ग्यानिक गर्ने हो भने त कुखुराको सुली लग्यो भने पनि त्यसलाई एन्टिबायोटिक खुवाइएको हुन्छ, त्यसले विष ट्याएको त्यो सुली पनि अर्ग्यानिक हुँदैन होइन। मैले जानेसम्म मैले चाहिँ यो अर्ग्यानिक सम्बन्धी ट्रेनिङ पनि धेरै लिइसकेको छु, त्यही भएर ओहो अर्ग्यानिक गर्नलाई त एउटा नेटभित्र नै तरकारी खेती गर्दा नै सफल भइँदो रहेनछ भनेदेखि अब हामी भनेको खुल्ला आकाशमा नि खेती गर्नेले त अर्ग्यानिक गर्छ, अर्ग्यानिक होइन कि हामीले चाहिँ कम गर्ने, एक त विषादी राख्नै पर्दैन, हामीले चाहिँ तरिकाबद्ध लगाइयो भने जस्तो हाम्रो घरमा गएर हेर्नुहुन्छ भने हामीले विषादी प्रयोग नगरेर पनि खाइएछ होइन। अब विषादी प्रयोग नगरी नै खान सकिने रहेछ भने त प्राय जस्तो सकिन्छ, अनि हाम्रो अभियान नै विषादीलाई न्यूनीकरण गर्ने भन्ने अभियानमा पनि नै लागेको भएको भएर हामीले जहाँ सहजीकरण गरेर कृषक समूह सञ्चालन गरे पनि हामीले त्यही नै भन्दै आएका छौँ, र घरकै स्थानीय जडीबुटीलाई प्रयोग गरेर तिनैबाट चाहिँ विषादी बनाएर विषादीको रूपमा प्रयोग गर्न सकिने रहेछ नेपाल जस्तो हाम्रो जस्तो ठाउँमा, घर आँगनमा निस्केको फोहोरहरू तगारामा बार बन्देजमा भएका वनस्पतिहरूलाई एक ठाउँमा जम्मा गरेर झोल विषादी बनाएर प्रयोग गर्न सकिने रहेछ भने विषादी किन छुनु पर्छ? जस्तो उदाहरणको लागि अहिले आलु लगाउनलाई पहिले हामीले चाहिँ अलिकति संवेदनशील अप्नायौँ भने त्यसलाई रोग लाग्नबाट नै त बचाउन सकिन्छ, र मौसमले नै साथ दिएन भने त त्यसको केही पनि लागेन, तर चाहिँ हामीले लगाउनै खोज्यौँ भनेदेखि आलुलाई ल्याएर पहिला मेनको जेबमा डुबाएर त्यसलाई सभासँग तरिकाबद्ध तरिकाले लगाइयो भने र पहिलोचोटि छर्लक्कै उम्रे पछाडि एक डोज विषादी राख्ने अनि अर्कोचोटि गोड्ने बेलामा राख्यो भने नि केही कम गर्न सकिन्छ। तर अहिले मलाई चाहिँ यो कुरा किन यहाँ चाहिँ कोट्याउन मन लाग्यो भने आलु ल्याएर जुन अनुदानमा वितरण गरिन्छ, पकेट क्षेत्र घोषणा गरियो भनेर भनिन्छ, यो कुरा मलाई चित्त बुझ्दैन। किन बुझ्दैन भने पकेट क्षेत्र घोषणा गर्नलाई त क्राइटेरिया भएको हुन्छ, त्यहाँभित्र के गर्नुपर्छ भनेर भनिएको हुन्छ, आलु ल्यायो वितरण गर्यो धेरै भन्यो बिउ दियो अनि वितरण गर्यो कृषिमा यति बिउ दियो भन्यो अनि क्यालकुलेटर अँठ्यायो यति चाहिँ उत्पादन भयो भनेर त सरासर आँखाले र कानले किन गलत सुन्छ होला जस्तो लाग्छ। अब यसरी नै धेरै कृषिमा हामीले जस्तै लै अर्ग्यानिक उत्पादन भन्न भन्दा नि विषादी रहेछ, जस्तो उदाहरणको लागि हामीलाई पहिला रुगा लाग्यो भने हामीले तातो पानी खान्छौँ, तातो पानी खाँदा भएन भने जिम्मु पानी खोजेर नि खान्छौँ, होइन मलाई त अलिक धेरै भयो कि भनेर बल्ल डक्टरकोमा गएर एन्टिबायोटिक खान्छौँ। हामीले कृषिमा गर्न खोजेको पनि त्यही नै होइन, सक्दैनौँ नि त हामीले अर्ग्यानिक टोटली गर्नलाई त, हुन्छ भने सामान्य घरकै कम्पोस्ट मलहरू राखौँ, भकारो सुधार गरेर त्यसलाई मल थुपारेको ठाउँमा छादन दिएर घाम पानीबाट बचाएर त्यसलाई व्यवस्थापन गरौँ, अनि त्यहीको चाहिँ कम्पोस्ट मल प्रशस्तै पारङ्गारिक मल भयो भने खायो भने नै त राम्रो खाना खायो भने नि त मजबुत हुने हो, अनि बिरुवा राम्रो भइराखेको हुन्छ, अनि त्यस पछाडि हामीले बेला बेलामा रेखदेख गरेर केही नभएदेखि चामल मिचेको पानी राखिदिए पनि त हामीले केही नियन्त्रण गर्छौँ, भैँसी पाल्नेको गहुँ त राखिदिए पनि नियन्त्रण गर्न सक्छौँ, लाई लाग्यो त्यसलाई सखाबै हुनलाई अमिलो मोही राखिदिए पनि त हुन्छ मात्रा मिलाएर, त्यस्तो गर्दै गयो भनेर अनि भएन यो त बाली सखाबै भयो भने बल्ल विषादीमा, त्यही पनि विषादी कम डोजको पर्खाउनु पर्ने अवधि हुन्छ अनि स्मारक हुन्छ होइन, त्यहाँदेखिको त्यो अवस्था हेरेर कम डोजको विषादी सुरक्षित पहिरन अप्नाएर स्पियरबाट प्रयोग गरेर हामीलाई खाँदा असर गर्छ कि गर्दैन, जस्तो एन्टिबायोटिक खाँदा धेरै खायो भने त हामीलाई असर गर्छ, अनि विषादी नै राखेको तरकारी धेरै खायो भने हामीलाई पनि असर गर्छ, त्यस्तै कुरालाई हामीले मिलाएर लग्यौँ भने त्यही नै हो तरिका, हामी मानवलाई औषधि र विषादीमा फरक चाहिँ मैले त्यही नै हो भन्छु, त्यही भएर यो अर्ग्यानिक भनेर चाहिँ मान्छेले अलिकति तल झारेर बोल्नुहुन्छ होइन। यदि अर्ग्यानिक हो भने बिउ पनि त नेपालमै उत्पादन हुनु पर्यो नि त अर्ग्यानिक तरिकाबाट, बिउ ल्याउने चाहिँ विषादीमा चाहिँ विषादीले परीक्षण गरेर विषादीमा डुबाएर चाहिँ पोकाएको पोका हाइब्रिड बिउहरू चाहिँ नेपाल भित्र आउने, अनि नेपालमा चाहिँ अर्ग्यानिक भनेर चाहिँ ठुलो मान्छे भन्नु पर्ने, खै देखाइदिनु न त हामीलाई ठाउँमा लैजानु, हामी गएर त्यही ठाउँमा बिउ उत्पादन गर्न चाहिँ तपाईँहरूलाई हामी सहयोग गर्छौँ। भनेर पनि कसलाई चुनौती दिने यो कुरामा आफैभित्र भन्ने आफैभित्र राख्ने मात्रै यी अर्ग्यानिक भन्ने कुराहरू चाहिँ होइन तर स्वच्छ तरकारी चाहिँ स्वच्छ बाली उत्पादन गर्न चाहिँ हामी सक्छौँ त्यसरी जानुपर्छ विषादीदेखि हामी धेरै टाढा हुनुपर्छ दुलेगौँडाबाट हेल्पोस चोकबाट भित्र छिरेपछि तरकारी पसलहरू छ त्यो पसलबाट यसो हेऱ्यो भने नाङ्गो आँखाबाट नै अनि त्यहाँबाट मन ढुचुक ढुचुक ढुकचुक हुन्छ यो विषादी त अब हामीले खाने हो हाम्रै जनताले खाने हो यो भगवानी किसानले खाने हो भन्यो त्यो टमाटरको डाँठ हुने तपाईँले हेर्न सक्नुहुन्छ सेतो लागेको हुन्छ दाइथेम 45 हुन्छ सिमरा सिमला मिर्ची हेर्नु तपाईँले चिल्लो टिलिक्क परेको अलिअलि हल्का भिजे जस्तो देखिन्छ त्यो अति विषादीको कारणले त्यस्तो देखिन्छ अनि नगरपालिकाले अनुगमन गर्यो भन्छ के ओहो अनुगमन गर्यो तरकारीको कुराहरू ल्याउँछ होला भनेर कान थापेर सुन्यो केही पनि आउँदैन कहीँ कुरै हुँदैन नगरपालिकामा कृषि शाखा छ विभिन्न शाखाहरू छन् होइन मलाई चाहिँ आशा के थियो भने मैले आज यसरी कृषिको बारेमा कोट्याउनु भन्दा नि हाम्रै स्थानीय तहबाट नै कृषि सम्बन्धी कुराहरू हप्ताको एक दिन चाहिँ ल्याइदिए हुन्थ्यो भनेर चाहिँ मैले पटक पटक पनि भनिराखेको थिएँ म किनभने म भन्दा माथि त अर्को सरकार छ नि त हाम्रो सरकार भनेको त शुक्ला गण्डकी हो जिल्ला हो उहाँहरूले चाहिँ आफ्नो स्थानीय 10 स्थानीय तहमा हप्ताको एक दिन चाहिँ कृषि सम्बन्धी कृषि शाखाबाट चाहिँ स्वीकृति लिएर कृषि शाखामा नै अहिले कस्तो डडुवा लगाइराखेको छ तपाईँहरूले चाहिँ हामीले किसानहरूको मुखमा के छ दाइथेम 45 त एउटा कम्पनीको नाम हो नि त हजुर म्यानको जे भन्न त सिकाउनु पर्यो नि त कृषिले म्यानको जे भन्न किन सिकाइएको छैन अहिलेसम्म किसानलाई चाहिँ कम्पनीको प्रचार गर्न लागिया छ त्यो राख्नुभन्दा अगाडि तपाईँहरूले लै आलु लगाउने बेला भयो हाम्रो रेडियोमा ओहो रेडियोमा कार्यक्रम कहिले आउला अब के बाली लगाउने कहिले भन्देला भनेर एउटा कृषि शाखाले यस्तो गरे भने पनि राम्रो सन्देशै जान्थ्यो शुक्ला गण्डकीको राम्रै कृषिमा होइन योगदान भएको तर अहिले कृषिमा चाहिँ त्यस्तो भएको मैले थाहा पाएको छैन एउटा अनुदान मैले जान्ने भएदेखि त अनुदान लानु भएको अहिले पनि अनुदानै लैराखेको व्यक्ति देखिराखेका उहाँलाई पुगेको छैन तर हामीले केही अनुदान लगिएको छैन हामीलाई पुगिरहेको छ फेरि अनुदान माग्नु परेको छैन अनुदानको चाहिँ बानी परियो भने अनुदान लिनेहरूले चाहिँ कहिले नै अगाडि बढ्न सक्दैनन् जस्तो अहिलेको समग्रमा देखेको
प्रतिमातिर आएँ है हामी कार्यक्रमको अलिकति अन्तिमतिर पनि आइसकेका छौँ पढ्दै हुनुहुन्छ प्रत्येक मानिसको जीवनमा चाहिँ एउटा लक्ष्य हुन्छ होइन पेसागत लक्ष्य एकातिर हुन्छ म यस्तो किसिमको मानिस बन्नेछु भन्ने अर्कोतिर हुन्छ होइन तपाईँको जीवनको लक्ष्य चाहिँ के छ
म चाहिँ अहिले पढ्दैछु पढेर जबहरू गरेर मम्मी बाबालाई हेर्न पाए हुन्थ्यो मम्मी बाबालाई केही फाइनेन्सियल सिचुएसनमा हेल्प गर्न पाए हुन्थ्यो जस्तो लाग्छ मलाई
धेरै जस्तो चाहिँ अहिलेसम्मको हाम्रो प्रवृत्ति चाहिँ छोराले चाहिँ आमा बुवाको रेखदेख गर्ने होइन छोरीलाई त अहिलेसम्म अहिले त अब संविधानमा व्यवस्था त भएको छ अंश पनि दिइँदैन होइन छोराले नै अंश खाने छोराले नै हेरचाह गर्ने छोरीलाई चाहिँ विवाह भन्दा अगाडि मात्रै आमा बाबुले जति पढाउने हो जति सुख सुविधा दिने हो त्योभन्दा अगाडि हो विवाहपछि चाहिँ छोरीलाई त्यति वास्ता गर्ने चलन हालसम्म पनि त्यति छैन होइन तपाईँले आफ्नो जीवनको लक्ष्य भन्दा नै म मेरो बाबा मम्मीलाई चाहिँ आर्थिक रूपमा पनि सपोर्ट गर्ने चाहिँ मेरो लक्ष्य छ कुनै न कुनै आफ्नो काम मार्फत म मेरो बुवा आमालाई चाहिँ सहयोग गर्छु भनेर भन्नुभयो धेरै खुसी लाग्यो हामी छोरीहरू पनि बदलिनु पर्ने कुरा के हो भने मेरो त मेरो माइतीको बुवा आमाप्रति त मेरो दायित्व छैन भन्ने किसिमको मानसिकता हामीलाई सानैदेखि त्यही नै सिकाइएको हुन्छ त्यो हामीले सोचेका हुँदैनौँ तर तपाईँले त्योसम्म पनि सोचिसक्नु भएको रहेछ होइन खुसी लाग्यो उहाँकै सरस्वती गौतम उहाँकै छोरी भएर जन्मिएकोमा कतिको खुसी हुनुहुन्छ
हामीले दिएको माया अनि छोराछोरीमा भेदभाव नगरेको देख्दा चाहिँ नि मैले मम्मीको छोरी भएर जन्मेछु अरू भए भए त कुनै मम्मीहरू त कुनै बुझ्ने हुनुहुन्छ कुनै त नबुझ्ने हुनुहुन्छ नि त अहिले पनि चेन्ज भइसकेको छैन मम्मी बाहिर हिँड्नुहुन्छ यस्तो हुन्छ त्यही भएर छोरी पनि अलि उस्तो समान हो त्यस्तो भन्ने कुरा बुझ्नु भयो नि त तर अरूहरू हुन्छ नि त कुनै प्यारेन्ट्सहरूले त बुझ्नुहुन्न त्यस्तो छोरी हो छोरी भएपछि अब जब गर्ने होइन पढेर सकाएपछि बिहा गरेर दिने हो त्यस्तो भन्नुहुन्छ नि त अनि मम्मीकै छोरी भएर मम्मी हुनुहुन्छ र त मैले आफ्नो सपनाहरू उसहरू पढ्छु भने हायर एजुकेसन अझै पढ्छु भने सपोर्ट गर्नुहुन्छ अनि प्राउड फिल हुन्छ
हजुर दिदी प्रत्येक सन्तान सँग चाहिँ आमा बाबुको पनि सपना जोडिएको हुन्छ हैन म मेरो सन्तानलाई चाहिँ यस्तो बनाउँछु उस्तो बनाउँछु आफ्नै छोरी कस्तो बनिदियोस् जस्तो लाग्छ
जुनसुकै बाउ आमाले नै आफ्नो सन्तान राम्रो भइदियोस् भन्ने त स्वाभाविकै हो मान्न नै पर्छ तर मैले चाहिँ जन्माएको छोरा छोरी प्रति एउटा कुरामा आफै सन्तुष्टि छ त्यो म जिम्मेवार पनि यिनीहरूलाई चाहिँ बाबु नानीलाई मैले थप दिए जस्तो लाग्छ म हिजोदेखि त नै समाजको सेवामा भनेर हिँडेँ कहिले म अबेला आउने कहिले चाँडै नै जाने आज यसाको यसो है भन्यो मैले हरेक गर्न लागेको काममा चाहिँ भोलि मम्मी भ्याउनुहुन्न म आज यो काम गर्छु है भन्यो भने मैले तरकारी लगाउन लायो भने तरकारी नै लगाउन च्याउ लगाउन लायो भने च्याउ त्यही भएर यिनीहरूले मेरो पछाडि पछाडि सबै गर्न जानेका छन् र मलाई चाहिँ के लाग्छ भने यतिको भएपछि यिनीहरूले आफ्नो चाहिँ भोलि तरकारी भनौँ न घरमा पनि केही न केही गरेर खान सक्छन् र मेरो इच्छा यिनीहरूप्रति के छ भने यही तरिकाले नै यिनीहरूले गरिदिए भने उनीहरूले सोचे जस्तो उनीहरूको खुसीमा आफूले सोधिदिने तिमीहरूले के गर्न मन पराउँछौ भने अनि म यो गर्न मन पराउँछौ भन्ने गरौँ अब पढेर सिद्धाउने बित्तिकै मलाई लाग्छ आफूले त्यो अवस्था आफ्नो आएन कि आफ्नो अवस्थालाई मेटाउन नै बाबु नानीले चाहिँ त्यो पुरा चाहिँ गर्छन् होला जस्तो लाग्छ पढिसकेपछि नै उनीहरूलाई फ्री हुनको लागि एक दुई वर्ष जागिरै खाउन् स्वतन्त्र रूपले नानीले जागिर खाउन् होइन उसको बेला भए पछाडि नै अनि बल्ल हामीहरू कुरा सोचौँला जस्तो लाग्छ
कार्यक्रम आमाका कथा छोरीका सपनाको आजको श्रृङ्खलामा जनप्रतिनिधि तथा कृषि प्रशिक्षक सरस्वती गौतम र उहाँकी छोरी प्रतिमा गौतमसँग गरिएको कुराकानी प्रस्तुत गरे तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो केही सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने शुक्ला गण्डकी एफएमको फोन नम्बर 0564143778 फोन गर्नुहोला कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि पनि यस्तै छलफल सहित म प्रस्तुत हुने नै छु आजको लागि भने अस्मितालाई बिदा दिनुहोस् हवस् त नमस्कार